यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। बेमौसमी वर्षाका कारण आएको बाढ़ी तथा डुबानबाट धान बालीमा भएको क्षतिको अध्ययन गरी प्रतिवेदन पेश गर्न गृह सचिवको संयोजकत्वमा कार्यदल गठन। फागुन 21 गते रिक्त हुने राष्ट्रिय सभाका 19 सदस्य पदको निर्वाचनको मिति चाँडै नै घोषणा गरिने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। नेकपा एमाले आज देशभरका स्थानीय पालिका स्तरका कमिटिको अधिवेशन गर्दै परिचय खुल्ने आधिकारिक परिचय पत्र नभएका कसैलाई पनि बहालमा बस्न नदिन गृह मन्त्रालयको सबैमा अनुरोध र सुडानको सेनाद्वारा त्यहाँको सरकार विघटन गर्दै प्रधानमन्त्री सहित अन्य नेतालाई नियन्त्रणमा लिए संकटकालको घोषणा।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ। भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले हालैको बेमौसमी वर्षाका कारण आएको बाढ़ी तथा डुबानबाट धान बालीमा भएको क्षतिको अध्ययन गरी 3 दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ। मन्त्री परिषद बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले कार्यदलमा संघीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपक्षी, अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय योजना आयोगका सचिवहरू सदस्य रहनु भएको जानकारी दिनुभयो। यसै गरी सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशनमा 15% वृद्धि गरी उपलब्ध गराउने निर्णय गरेको छ। सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो।
हालै बेमौसमी वर्षाको कारण आएको बाढ़ी तथा डुबानबाट धान बालीमा भएको क्षतिको अध्ययन गरी 3 दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा श्री युवराज अधिकारीलाई नियुक्त गर्ने नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालक समितिको अध्यक्षमा डाक्टर रविन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई नियुक्त गर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशनको दर रेटमा 15% वृद्धि गरी उपलब्ध गराउने COVID-19 महामारीबाट प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि 2078 स्वीकार गर्ने आजका मन्त्री परिषदका मुख्य निर्णयहरू यिनै छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन 21 गते रिक्त हुने 19 राष्ट्रिय सभा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै नै तोक्ने बताउनु भएको छ। निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री देउवाले स्थानीय तहको आगामी निर्वाचन तथा प्रतिनिधि सभा र प्रदेश सभामा रिक्त सदस्यको उपनिर्वाचन भने सत्ता साझेदार र अन्य दलसँगको छलफलपछि मात्र निष्कर्षमा पुग्ने जानकारी दिनुभयो। प्रधानमन्त्री देउवाले निर्वाचन प्रणालीमा सुधार र मतदाता नामावली दर्ता कार्यलाई प्रभावकारी बनाउन सरकारले सहयोग गर्ने पनि बताउनुभयो। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले भेटमा राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ 7 गते गर्न उपयुक्त हुने सुझाव दिएको बताउनुभयो। प्रधानमन्त्रीसँगको भेटमा स्थानीय तहको आगामी निर्वाचनका सम्बन्धमा भएका संवैधानिक तथा कानूनी व्यवस्था र प्रतिनिधि सभाका 4 सदस्य तथा प्रदेश सभाका 18 रिक्त सदस्यको उपनिर्वाचनका विषयमा छलफल भएको थियो। अदालतको आदेश अनुरूप विदेशमा रहेका नेपाली मतदाताको मतदान अधिकार कानूनी तथा प्राविधिक विषयमा पनि छलफल भएको आयोगले जनाएको छ। निर्वाचन आयोग र अन्तर्गत कार्यालयको भौतिक सुधारका विषयमा पनि छलफल भएको थियो। स्थानीय तहको पदावधि आगामी जेठ 5 गते सकिने भएकाले चैत्र 5 गतेभित्र स्थानीय तह निर्वाचन गर्नुपर्ने व्यवस्थाका बारेमा जानकारी गराइएको प्रमुख आयुक्त थपलियाले जानकारी दिनुभयो। प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबराका विषयमा धारणा बनाउन भन्दै सर्वोच्च अदालतका 13 न्यायाधीश छुट्टै छलफलमा बसेपछि हिजो सर्वोच्चका कुनै इजलास बस्न सर्वोच्चको कुनै पनि इजलास बस्न सकेन। प्रधान न्यायाधीश जबराले संवैधानिक निकाय तथा मन्त्री परिषदमा भागवण्डा लिएको, त्यस विरूद्ध परेका रिटहरूको सुनवाई विवादित बनाएको लगायतका काम कार्यवाहीले न्यायपालिकालाई विवादित बनाएको भन्दै सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सहित 13 न्यायाधीश छुट्टै छलफलमा बसेपछि हिजो सर्वोच्चमा कुनै पनि इजलास बस्न नसकेको हो। सर्वोच्चमा हिजो 216 मुद्दाको सुनवाईका लागि 7 इजलास गठन भएका थिए। सर्वोच्चले हिजै न्यायाधीशहरूको पूर्ण बैठक बोलाएको भए पनि न्यायाधीशहरूको बैठक पनि बस्न सकेन। सर्वोच्चले पूर्ण बैठकमा सहभागी हुन सबै न्यायाधीशलाई सूचना गरेको भए पनि न्यायाधीशहरूको आकस्मिक बैठक बसेपछि समय अभावका कारण पूर्ण बैठक र कुनै पनि इजलास बस्न नसकेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो। हिजो प्रधान न्यायाधीशले नेपाल बार एसोसिएशनका प्रतिनिधि समेत सहभागी हुने गरी पूर्ण बैठक बोलाउनु भएको थियो। आज सर्वोच्चका 13 न्यायाधीशले प्रधान न्यायाधीश जबरासँग छलफल गर्ने भएपछि आजको इजलास समेत प्रभावित हुने देखिएको छ। सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विज्ञापन व्यवसायलाई मर्यादित र स्वच्छ बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। विज्ञापन नियमन गर्ने ऐन 2076 जारी गरिएको 2 वर्ष पुगेको अवसरमा विज्ञापन बोर्डद्वारा हिजो काठमाण्डुमा आयोजित विज्ञापन दिवस तथा अन्तर्क्रिया कार्यक्रममा मन्त्री कार्कीले नेपाली विज्ञापन व्यवसायको प्रवर्धन र विकासका लागि सरकारले नीतिगत व्यवस्था समेत गरेको जानकारी दिनुभयो। मन्त्री कार्कीले प्रचलित कानूनले रोकेका वस्तु तथा सेवाको प्रचार प्रसार नगर्न सरोकारवाला निकायलाई आग्रह गर्नुभयो।
विज्ञापन व्यवसायलाई मर्यादित र स्वच्छ बनाउन नेपाल सरकार सहजीकरण र सहयोग गर्न प्रतिबद्ध छ। नेपाली विज्ञापन व्यवसायको प्रवर्धन र विकासका लागि नेपाल सरकारले नीतिगत व्यवस्था गरेको यहाँहरूलाई अवगत नै छ। विदेशी टेलिभिजन च्यानलहरूमा क्लिन फिट लागू गरिएको छ। सरकारबाट उपलब्ध हुने लोक कल्याणकारी विज्ञापनले प्रसारण र प्रकाशन संस्थाहरूलाई सहयोग गर्नुको साथै विज्ञापन बजारलाई विस्तार गर्न मदत गरेको छ। प्रचलित कानूनले निर्देश गरेका वस्तु वा सेवाको विज्ञापन प्रचार प्रसार नगर्ने र नगराउने कुरामा विज्ञापनदाता, विज्ञापन व्यवसायी र नियामक निकायको रूपमा रहेको विज्ञापन बोर्ड प्रतिबद्ध हुनुपर्दछ।
मन्त्री कार्कीले विज्ञापन व्यवसायलाई थप सुदृढ़ गर्न सरकार सबैसँग समन्वय र सहकार्य गर्न समेत तयार रहेको बताउनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डाक्टर वैकुण्ठ अर्यालले विज्ञापन उत्पादन र प्रसारण गर्दा उपभोक्ताको हित र सरल भाषाको प्रयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। नेकपा एमाले आज देशभरका स्थानीय पालिका स्तरका कमिटिको अधिवेशन गर्दैछ। पार्टीको 10 राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा 753 पालिका स्तरमा अधिवेशन हुन लागेको हो। विशेष क्षेत्र अन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुनेछ। अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयबाट दिउँसो 1 बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्नुहुने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो। यसअघि 1 कार्तिक 6 गते सबै वडा स्तरमा अधिवेशन तय गरिएको अधिकांश वडामा सम्पन्न भएको छ भने बाढ़ी पहिरो प्रभावित केही स्थानमा स्थगित गरिएको छ। पार्टीको नयाँ विधान बमोजिम गाउँ नगरपालिकामा 75, उपमहानगरपालिकामा 85 र महानगरपालिका 101 सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ। एमाले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सु पार्टीले 1 कार्तिक 11 गते स्थायी कमिटि र 12 गते केन्द्रीय कमिटि बैठक बोलाएको छ। आगामी मंगिर 10 देखि 12 गतेसम्म एमालेको 10 महाधिवेशन चितवनमा तय गरिएको छ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि अहिलेको निर्वाचन प्रणालीमा सुधार आवश्यक भएको बताउनु भएको छ। पार्टीको जनकपुर धामनगर कमिटिले हिजो जनकपुरधाममा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणाली निकै खर्चिलो भएकाले राम्रो मान्छे राजनीतिमा आउन कठिन भएको पनि बताउनुभयो। नेपालमा हिजो 776 जना कोरोना संक्रमित थपिएका छन्। 10,864 नमूनाको परीक्षण गर्दा 776 संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो 501 जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। मन्त्रालयको तथ्याङ्क अनुसार कोरोनाबाट मुक्त हुने दर 97.3% रहेको छ। हिजो कोरोना संक्रमणबाट 13 जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपाल सरकारलाई अमेरिकी सरकारले हिजो कोरोना भाइरस विरूद्धको 1,620 मात्रा फाइजर खोप प्रदान गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डाक्टर रोशन पोखरेललाई अमेरिकी सहयोग नियोग नेपालका निर्देशक सेपिडे केभान्सारले खोप हस्तान्तरण गर्नुभयो। स्वास्थ्य सचिव डाक्टर पोखरेलले अमेरिकाले उपलब्ध गराएको खोप 12 वर्षभन्दा माथिका दीर्घ रोगीलाई लगाइने जानकारी दिनुभयो। नियोगका नेपाल स्थित निर्देशक केभान्सारले खोप नेपाललाई दिन पाएकोमा खुशी व्यक्त गर्नुहुँदै नेपाललाई भविष्यमा फाइजर खोपका लागि थप मात्रा प्राप्त गर्न सहज हुने पनि बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
यो दशैं तिहारमा वेस्टर्न युनियन मार्फत विदेशबाट आएको रकम प्राप्त गर्दा हरेक हप्ता लक्की ड्र मार्फत 5 जना विजेताले जित्न सक्नुहुनेछ ₹20,000। साथै बम्परमा 1 जना विजेताले जित्नुहुनेछ ₹5,00,000। विस्तृत जानकारीका लागि वेस्टर्न युनियनका एजेन्टसँग सम्पर्क गर्नुहोला, शर्तहरू लागू हुनेछन्।
अब बाँकी समाचार। गृह मन्त्रालयले परिचय खुल्ने आधिकारिक परिचय पत्र नभएका कुनै पनि व्यक्तिलाई भाडामा बस्न नदिन आग्रह गरेको छ। पछिल्लो समय विदेशी नागरिकहरू परिचय लुकाई अनधिकृत रूपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको भन्दै मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै त्यस्ता व्यक्तिलाई भाडामा नदिन र कामकाजमा समेत नलगाउन सबैमा अनुरोध गरेको हो। त्यस्ता व्यक्ति फेला परेमा नजिकको प्रहरी कार्यालयमा खबर गरी सहयोग गर्न पनि मन्त्रालयका प्रवक्ता फणेन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ। गृह मन्त्रालयले मन्त्रालय मातहतका निकायबाट प्रदान गरिने सेवामा दलित समुदायको पहुँच र ससम्मान सेवा प्राप्त गर्ने अधिकारको सुनिश्चितता हुने गरी हेल्प डेस्क स्थापना गर्न निर्देशन दिएको छ। गृहमन्त्री बालकृष्ण खाँडको निर्देशनपछि मन्त्रालयको स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाले सबै जिल्ला प्रशासन कार्यालयलाई सिधै र नेपाल प्रहरीका मुलुकभरका सबै निकायलाई प्रधान कार्यालय नक्साल मार्फत मातहतका निकायबाट प्रदान गरिने सेवामा दलित समुदायको पहुँच र ससम्मान सेवा प्राप्त गर्ने अधिकार को सुनिश्चितता हुने गरी हेल्प डेस्क स्थापना गर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता फणेन्द्रमणि पोखरेलले जानकारी दिनुभयो। पाँच थरको फिदिमचार शिवा दोभानबाट झापातर्फ आउँदै गरेको बस पाँच थरको सरखण्डेमा दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ। दुर्घटनामा परि लेटाङ मोरङका प्रज्वल मगर, कुमायक तीनका प्रमिला देवान र उनका 7 महिने छोरा निश्चल र आशिका बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो। घाइते मध्ये गम्भीरलाई नेपाली सेनाको हेलिकप्टरबाट धरान लगिएको छ। संखुवा सभाको मकालु गाउँपालिका 2 स्थित मकालु आधार शिविरको हिउँमा फँसेका 4 जनाको उद्धार गरिएको छ। मकालु आधार शिविरको हिउँमा फँसेका काठमाडौँका अनुज चुडाल, सोलुखुम्बुका जङ कुलुङ राई, दीपक कुलुङ राई, दिनेन्द्र कुलुङ राईलाई हेलिकप्टर मार्फत उद्धार गरेर सोलुखुम्बु लगिएको उद्धार टोलीका सदस्य नीरज कार्कीले जानकारी दिनुभयो। कार्कीका अनुसार सोलुखुम्बुका विष्णु कुलुङ राई र तेन्जिङ भोटेको उद्धार हुन बाँकी रहेको र उनीहरू अझै मकालु 2 को लाङमालेमै रहेका छन्। विश्वको 5 अग्लो मकालु हिमाल आरोहणका लागि गत असोज 25 गतेदेखि 3 विदेशी पर्यटक सहित 7 नेपाली मकालु आधार शिविर पुगेका थिए। केही दिन अघिको अविरल वर्षापछि महाकाली र जोगबुढा नदीमा आएको बाढ़ीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ओडा नम्बर 10 800 घर परिवार विस्थापित भएका छन्। महाकाली र जोगबुढा नदीको बाढ़ी बस्तीमा पस्दा ती घरभित्र रहेका सम्पूर्ण अन्नपात नष्ट भएको र विस्थापित परिवारलाई राहत दिन तथ्याङ्क संकलन भइरहेको नगर प्रमुख बेरबहादुर सुनारले बताउनुभयो। विस्थापितहरूको स्थानीय विद्यालयमा अस्थायी वासस्थानको व्यवस्था मिलाइएको छ। गत असोज 31 गते आएको अविरल वर्षाका कारण कार्तिक 2 गतेदेखि अवरूद्ध भएको केआईसीमा राजमार्ग सञ्चालनमा आएको छ। बेमौसमी वर्षासँगै रडुवा खोलामा आएको बाढ़ी र सड़क माथिबाट खसेको पहिरोका कारण डडेलधुराको गन्याधुरा गाउँपालिका 2 रडुवामा झण्डै 250 मिटर सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। लगातार 3 दिनको प्रयासपछि हिजो दिउँसो सड़क जोड़िएको डिभिजन सड़क कार्यालय कुलपाते डोटीका प्रमुख सुदर्शन कार्कीले जानकारी दिनुभयो। कार्तिक 3 गतेदेखि वर्षा रोकिए पनि सड़क काट्दा बस्ती जोखिममा पर्ने भन्दै स्थानीयवासीले विरोध गरेका कारण सड़क खुलाउन ढिलाइ भएको थियो। कोरोना भाइरस संक्रमणका कारण लामो समय विद्यालय बन्द हुँदा किशोरी तथा बालिकाहरूले पढ़ाई छाड्ने क्रम बढ़ेको पाइएको छ। सरकारले व्यवस्था गरेको वैकल्पिक माध्यमको पढ़ाईमा समेत पहुँच नपुगेका बालिकाहरू विद्यालय पुनः सञ्चालन हुँदा पनि अनुपस्थित रहेका छन्। यशोदा अधिकारीको रिपोर्ट।
कोरोना भाइरस महामारीका कारण लामो समय विद्यालय बन्द हुँदा छात्राहरूले पढ़ाई छाड्ने गरेको पाइएको छ। घरभित्र रहँदा परिवारका सदस्यले बढ़ी काम लगाउने, विभिन्न हिंसामा पर्ने, डिभाइसमा पहुँच नहुने तथा अनलाइनबाट दुर्व्यवहार हुने गरेका कारण पनि बालिकाहरूले पढ़ाई छाड़ेको बताउनुहुन्छ बालिका अधिकारका लागि राष्ट्रिय सञ्जालका संयोजक तिलोत्तम पौडेल।
बालिकाहरू किशोरीहरूमाथि अनलाइनबाट दुर्व्यवहार हुन थाल्यो, त्यसको असरको कारणले गर्दाखेरि पनि उनीहरू विद्यालय जान नसकी अवस्थाका घटनाहरू पनि, बलात्कारका घटनाहरू आइरहेछन्, कुटपिट गरेका घटनाहरू आइरहेका छन्, त्यसमा पनि किशोरी तथा बालिकाहरू अझै धेरै पीड़ित र प्रभावित छन्।
काठमाडौँको दरबार हाई स्कूलको अनलाइन कक्षामा समेत 20% छात्राहरू नआएको विद्यालयले जनाएको छ। विद्यालयका प्रधानाध्यापक डाक्टर अखिलेश आजाद विद्यालय नआएका छात्राहरूको खोजी भइरहेको र तिहारपछि प्रत्यक्ष कक्षा सञ्चालन भएपछि कति छात्राहरूले विद्यालय छाडे भन्ने तथ्याङ्क आउने बताउनुहुन्छ।
100% त छैन, होइन, मोर देन 80% त आइ नै रहेछ। बच्चाहरू कन्ट्याक्ट त हामी गरिरहेछौ, फलोअप गरिरहेछौ प्यारेन्ट्सहरूसँग, तिहारपछि नै सबै अपडेट हुन्छ।
कोरोना महामारी कम हुँदै गएपछि भौतिक रूपमा खुलेका विद्यालयहरूमा पनि अनलाइन कक्षामा अनुपस्थित रहेका छात्राहरू अझै आएका छैनन्। विद्यालय नआउने छात्राहरूमा गरीब तथा विपन्न वर्गका रहेको जनाइएको छ। छोरीहरूले घरको काम बढी गर्नुपर्ने बाध्यताले पनि उनीहरूले पढ़ाईमा समय दिन सकेका छैनन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डाक्टर तुलसी थपलिया लामो समयसम्म सिकाइबाट बाहिर रहेका छात्राहरूको खोजी गर्न परिवार, विद्यालय र स्थानीय तहले योजना बनाउनु पर्ने बताउनुहुन्छ।
लामो समयसम्म विद्यालयको नियमित सिकाइबाट बाहिर रहेको अवस्थामा घरमा सिक्न उचित वातावरण नपाएको अवस्थामा ती विद्यार्थी को हुन्, किन छोड्न चाहन्छन्, के गरियो भने विद्यालयमा पुनः ल्याउन सकिन्छ भन्ने ढंगले योजना सहित आउनुपर्ने अवस्था छ। त्यसमा मुख्य भूमिका चाहिँ परिवार, विद्यालय र स्थानीय तहबाट विद्यार्थीको परिवारसम्म गएर चाहिँ सूचना संकलनदेखि आवश्यक उपायहरू खोज्नुपर्ने अवस्था छ।
शिक्षा प्रत्येक बाल बालिकाको मौलिक अधिकार हो। संविधान त अनिवार्य गरिएको पढ्न पाउने अधिकारबाट कोही बाल बालिका वञ्चित हुनु हुँदैन। त्यसमा पनि छोरा र छोरी भनेर विभेद गरी शिक्षाको नैसर्गिक अधिकारबाट वञ्चित गराउने काम कोही कसैबाट पनि हुनु हुँदैन। ईश्वर अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। सुडानको सेनाले त्यहाँको सरकार विघटन गर्दै प्रधानमन्त्री सहित अन्य नेताहरूलाई नियन्त्रणमा लिई संकटकाल घोषणा गरेको छ। राजनैतिक मतभेदका कारण सेनाले प्रधानमन्त्रीलाई पदत्याग गर्न भने पनि उहाँले अस्वीकार गरेपछि सेनाले प्रधानमन्त्री अब्दुल्लाह हामजोग सहितका अन्य नेतालाई नियन्त्रणमा लिएको हो। गैर सैनिक नेताहरूसँग संयुक्त परिषदको नेतृत्व गरेका सैनिक जनरल अब्देल फतह बुरहानले राजनैतिक झै झगडालाई दोष दिनुभएको छ। लामो समय सुडानमा शासन गरेका उमार अल बशीरको सरकार अपदस्थ भएर 2 वर्ष अघि संक्रमणकालीन सरकार बनेपछि त्यहाँ सेना र गैर सैनिक नेताबीच द्वन्द्व चर्किएको छ। सेनाको कदमको विरोधमा राजधानी खार्तुममा व्यापक प्रदर्शन भएका र गोली चलेका आवाज आएको अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले जनाएको छ। संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमका निर्देशक डेभिड बिस्लेले आगामी जाड़ोयाममा अफगानिस्तानका करिब 2,20,00,000 मानिसले तीव्र खाद्य असुरक्षा भोग्नुपर्ने चेतावनी दिनुभएको छ। विश्व खाद्य कार्यक्रमका निर्देशक बिस्लेले पहिलेदेखि नै खाद्य संकट बेहोरिरहेको अफगानिस्तानले यस वर्ष विश्वको सबैभन्दा खराब मानवीय संकटको सामना गर्नुपर्ने बताउनुभयो। अन्तर्राष्ट्रिय अनुदानमा नै प्राय भर परेको अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरी कड़ा मुस्लिम कानून लागू गरेपछि त्यहाँका नागरिक थप मर्कामा परेका छन् भने भुखमरीको सामना गर्न बाध्य छन्। अब आर्थिक समाचार।
सरकारले अरूण नदीमा पहिचान गरेको 490 मेगावाट क्षमताको अर्ध जलाशयुक्त अरूण 4 जल विद्युत आयोजनाको सर्वेक्षणको अनुमति पत्र नेपाल विद्युत प्राधिकरणलाई दिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले संखुवा सभाको भाटखोला र मकालु गाउँपालिकामा पर्ने आयोजनाको अनुमति पत्र प्राधिकरणलाई दिने निर्णय गरेको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव देवेन्द्र कार्कीले अरूण 4 आयोजनाको अनुमति पत्र प्राधिकरणलाई दिइएको बताउनुभयो। विद्युत विकास विभागले आयोजनाको विस्तृत डिजाइन तथा अध्ययन गरिसकेको गरेको छ। प्राधिकरणले आयोजनाको लाइसेन्स सोमबार प्राप्त गरेको छ। आयोजना प्राधिकरणले निर्माण गर्न लागेको 1061 मेगावाटको माथिल्लो अरूण जल विद्युत आयोजनाको विद्युत गृह भन्दा तल्लो भागमा पर्दछ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरूण र अरूण चार गरी 1551 मेगावाटको आयोजनाको निर्माण समानान्तर रूपमा जनताको जल विद्युत कार्यक्रम अन्तर्गत अघि बढ़ाइने जानकारी दिनुभयो। विभागले गरेको अध्ययन अनुसार आयोजनाको अनुमानित लागत 55 करोड़ अमेरिकी डलर अर्थात करिब 65 अर्ब रूपियाँ बराबर रहेको छ। अर्थमन्त्री जनार्दन शर्माले नेपालमा लगानी बढ़ाउन फ्रान्ससँग आग्रह गर्नुभएको छ। नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोरबाओले उहाँसँग सोमबार अर्थ मन्त्रालयमा गरेको भेटमा अर्थमन्त्री शर्माले त्यस्तो आग्रह गर्नुभएको हो। भेटमा मन्त्री शर्माले नेपालमा अर्ग्यानिक कृषि, पर्यटन, जल विद्युत लगायतको क्षेत्रमा लगानी गर्न फ्रान्सका लगानीकर्ताहरूलाई प्रेरित गर्न आग्रह समेत गर्नुभयो। कोविड महामारीको असर कम हुन नपाउँदै नेपालमा बेमौसमी वर्षाले ठूलो क्षति भएकोले त्यसको पुनर्निर्माण र क्षतिपूर्तिको लागि आवश्यक सहयोग जुटाउने र जलवायु परिवर्तनका कारण नेपालले बेहोर्नु परेको क्षतिका सम्बन्धमा समेत भेटका क्रममा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ। नेपाली शेयर बजारमा सातौंको दोस्रो कारोबार दिन सोमबार नेप्से सूचक फराकिलो अंक 87.63 अंकले बढ़ेर 2672.25 बिन्दुमा पुगेको छ। यस दिन नेप्सेमा 229 कम्पनीहरूका 53,792 पटकको कारोबारमा 4,30,88,95,000 रूपियाँ बराबरका 83,95,000 किता शेयरहरूको किनबेच भएको छ। नेप्से उच्च अंकले बढ़ेसँगै यस दिन 17 कम्पनीको शेयर मूल्य 10% वृद्धि भएको छ। यस दिन 10% बढ़ने कम्पनीहरूमा अधिकांश जल विद्युत कम्पनीहरू रहेका छन्। सोमबार वित्त उपशमको परिसूचक सर्वाधिक 7.81% बढ़ेको छ। नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयर धनीहरूलाई वितरण गर्ने लाभांशको घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पुँजीको 14% बोनस शेयर र लाभांशमा लाग्ने कर सहित 3% नगद लाभांश गरी कुल 17% लाभांश वितरण गर्ने घोषणा गरेको हो।
भुवन आचार्य आर्थिक समाचारका साथमा अब मौसम। आज देशको पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली रही तराईका भागमा सामान्यतया आंशिक बदली रहनुका साथै देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 14.4 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 94%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 देखि 26 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:11 भयो भने सूर्यास्त भरे साँझ 5:25 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बेमौसमी वर्षाका कारण आएको बाढ़ी तथा डुबानबाट धान बालीमा भएको क्षतिको अध्ययन गरी प्रतिवेदन पेश गर्न गृह सचिवको संयोजकत्वमा कार्यदल गठन। फागुन 21 गते रिक्त हुने राष्ट्रिय सभाका 19 सदस्य पदको निर्वाचनको मिति चाँडै नै घोषणा गरिने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। नेकपा एमाले आज देशभरका स्थानीय पालिका स्तरका कमिटिको अधिवेशन गर्दै परिचय खुल्ने आधिकारिक परिचय पत्र नभएका कसैलाई पनि बहालमा बस्न नदिन गृह मन्त्रालयको सबैमा अनुरोध र सुडानको सेनाद्वारा को सरकार विघटन गर्दै प्रधानमन्त्री सहित अन्य नेतालाई नियन्त्रणमा लिए संकटकालको घोषणा। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार। सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।